پھر آپ دیکھیے پانچویں چیز، سورت مائدہ میں عقیدہ حلول کا رد. پہلے آپ لوگ مجھے بتائیں گے، میں نہیں بتاتی، آپ بتائیں حلول کیا ہوتا ہے، یہ کیا عقیدہ ہے جی؟ دیکھیے حلول انکارنیشن کہتے ہیں اس کو. آپ نے قوالیوں میں کچھ لفظ سنے ہوں گے، اندر تو، باہر تو، اوپر تو، نیچے تو، کعبہ تو، مندر تو، فلاں تو، یہ ہے حلول. نعوذ باللہ کسی کے بھی اندر اللہ تعالیٰ حل نہیں کرتے. چینی حل ہو گئی، کہتے ہیں اللہ ہمارے اندر آیا ہوا ہے. حضرت علی کے بارے میں کئی لوگوں کا خیال ہے کہ وہ خدا تھے. اب وہ علی کو انسان تو دیکھتے تھے کہ وہ انسان تھے، تو وہ کس طرح سے پھر ان کو خدا کہتے تھے یا خدا خدائی میں شریک کہتے تھے؟ اسی طرح کہتے تھے جس طرح آج کہتے ہیں. اور وہ کیا ہے کہ وہ کہتے تھے اللہ اندر آتا ہے. یہ جو ہم کہتے ہیں نا اللہ تعالیٰ ہر جگہ ہے، اللہ ہر جگہ نہیں ہے. اللہ کا علم، اس کی سماعت، اس کی بصارت، وہ ہر جگہ ہے، لیکن اللہ اپنے وجود کے ساتھ. اور آج آپ کو بتاؤں، دو تین مذہب ہیں، سکھ مذہب، ہندو دھرم کا بھی کچھ ایک خاص طبقہ، ان کا شرک اس قسم کا ہے. کہتے ہیں سب بھگوان میرے اندر ہے، اندر بھگوان آیا ہوا ہے، نعوذ باللہ. ٹھیک ہے، اس کا بھی رد آپ کو اس صورت میں ملے گا. کیسے؟ نبی صلی اللہ علیہ وسلم کی آمد کے وقت عیسائیوں کے دو فرقے تھے. پہلا فرقہ حضرت عیسیٰ کو اللہ کہتا تھا، یہ فرقہ حلول کا قائل تھا کہ اللہ تعالیٰ نے گوشت پوس کے انسان عیسیٰ میں حلول کیے. کہتے تھے عیسیٰ کے اندر اللہ آ گیا، نعوذ باللہ. عیسیٰ ہی خدا ہے، اللہ اور عیسیٰ ایک ہے. قرآن نے انہیں کافر کہا، آیت 17 اور 72، لقد کفر الذین قالوا ان اللہ هو المسیح ابن مریم. بے شک ان لوگوں نے کفر کیا جنہوں نے یہ کہا کہ بے شک اللہ وہی ہے جو عیسیٰ ابن مریم ہے. کیا مسلمان بھی کوئی اچھا لفظ بولتے ہیں؟ سوچئے ذرا چند سیکنڈ کے لیے. وہی جو احد تھا وہی احمد بن گیا. کعبے کی عظمتوں کا منکر نہیں ہوں، کعبے کا بھی کعبہ میٹھے نبی کا روزہ. لکھ لیجئے یہ جملہ، جیسے نصارہ نے حضرت عیسیٰ کو برملا اللہ کہا یا اللہ اس میں حلول ہے، آج مسلمانوں کے کچھ لوگ نہ سمجھی میں نبی صلی اللہ علیہ وسلم کے بارے میں بھی یہی سوچتے ہیں. آدھی سے زیادہ قوالیوں میں یہی پیغام ہے. اور یقین کرے، مجھے کسی جگہ ایک کلپ کسی نے بھیجا میرے، وہ کہتے ہیں نا سر سے دھواں نکلنے لگ گیا، جو اس کے جملے تھے وہ ان کے نہیں تھے، نبی صلی اللہ علیہ وسلم پہ نہیں تھے. کوئی نئے بزرگ پیر صاحب، بزرگ بھی نہیں کہنا چاہیے کیونکہ ان کے ساتھ تصویریں جو دکھا رہے تھے وہ بزرگوں والی نہیں تھیں، آلموسٹ کلین شیف شخص تھا، نام میں بھول گئی ہوں، اور یاد بھی ہوتا تو میں نے نہیں بتانا تھا. یقین کریں اتنا شرک ان کے نام پہ. آج کے دور میں کہتے ہیں یہ وہ شخص ہے جو نبوت کا دعویٰ کرنے کو تیار ہے، یہ آج ریسنٹ کی بات ہے. اور اس کے نام کے ساتھ جو کچھ، کون جو کہتا ہے جو وہ ہمارے یہ نہیں ہے خدا، وہ منکر ہے. اور وہ، اور یعنی کہنا چاہیے کہ عقیدے میں زہر گھلنے والی وہ باتیں تھیں، اور اتنی میلوڈیس قسم کی پیچھے ٹیون تھی اس نعت کی. اور ان کو ایسے جو پاکستان میں شادیوں کی گاڑیاں نہیں سجتی، دلہا نکلتا ہے، ایسی گاڑیوں سے اس کو نکلتا دکھا رہے ہیں. اور اس شخص کا کہتے ہیں پورا جال تیار ہے، اس نے اپنا پورا ایک فرقہ بنا لیا ہوا ہے کہ کسی وقت بھی کھڑے ہو کے اس نے اپنے آپ کو ایک نئے فرقے کا بانی بنا کے پیش کرنا ہے. اور جاہل عوام لگی بھی سجدے کر رہی، ہاتھ چوم رہی، ہاتھوں میں انگوٹھیاں، زیور، کانٹے پہننے میں کیا کیا ہوا ہے، اور لوگ ان کو پتہ نہیں کیا کیا سمجھ رہے ہیں. تو ہر دور میں شرک بھیس بدل لیتا ہے. مت سوچئے کہ صرف نصارہ نے عیسیٰ کو اللہ کا بیٹا کہا تھا، ہم نبی صلی اللہ علیہ وسلم کو اللہ کا بیٹا تو نہیں کہہ سکتے، یہ تو بات سچ ہے، لیکن ہم اللہ کہہ لیتے ہیں، یا اللہ سے برابر، یا اللہ یا محمد نہیں دیکھتے آپ لوگوں کو؟ اللہ کے نبی کو اللہ سے بالکل قریب برابری پہ لے کے رکھتے ہیں، یہ نہیں ہو سکتا. یہ آپ کو انشاءاللہ سورت مائدہ میں چیز دکھے گی. پھر دوسرا فرقہ جو تھا اس دور میں، وہ تثلیث یعنی ٹرینیٹی کا قائل تھا. وہ اللہ تعالیٰ کو تین خداؤں کے مثلث، مثلث کیا ہوتی ہے؟ یہ ہوتی ہے ٹرائنگل. ٹرائنگل میں تین کیا ہیں؟ یہ عیسیٰ ہیں، یہ میری ہیں، اور یہ نیچے جبرائیل ہیں. کچھ جبرائیل کو لیتے ہیں، کوئی اللہ کو لیتے ہیں. یعنی تثلیث کے ساتھ وہ کیا کہتے تھے، وہ اللہ کو تین خداؤں کے مثلث میں سے تیسرا خیال کرتا ہے، یعنی ایک عیسیٰ، ایک میری، یا جبرائیل، مختلف ان کے عقیدے ہیں، اور تیسری ٹانگ یہ اللہ کی ہے، نعوذ باللہ، کہ تین میں کا تیسرا ہے، وہ پورا نہیں ہے. قرآن نے ان کو بھی کافر قرار دیا. لقد کفر الذین قالوا ان اللہ ثالث ثلاثہ، آیت 73 میں. کتنا زبردست ٹاپک ہے یہ، آپ ذرا سوچیں. آپ کو ان آیتوں کی تفسیر اگر موقع ملے نا تو دوبارہ سننی چاہیے، اگر آپ کے ذہنوں میں کچھ کوشچنز ہیں. اس طرح کے ٹاپکس جس سے آپ کا میرا جنت میں جانا یا ہمارا اسلام خطرے میں پڑے، اس کو بہت کلیئرٹی سے سننا چاہیے. اس پہ ڈھیلا ڈھیلا نہیں رہ سکتے آپ. اللہ تعالیٰ آپ کو مجھے بچا کے رکھے شرک سے. چھٹا ٹاپک دیکھیے، غلوف فی الدین کا ابطال. غلوف کیا ہے؟ کمی بیشی، ایگزیجوریشن، جو حق میں بڑھ گئے یا کم ہو گئے. اس صورت میں عیسائیوں کے غلوف فی الدین کا ابطال، ابطال کیا ہوتا ہے؟ اس کو باطل کرنا، رد کرنا. ابطال کیا گیا اور ان سے مطالبہ کیا گیا کہ وہ اس غلوف یعنی مبالغہ آرائی کو ترک کر دیں. مبالغہ آرائی کیا ہوتی ہے؟ ایگزیجوریشن، کسی کی تعریف میں یا تنقید میں حد سے بڑھ جانا. کل یاہل الکتاب لا تغلو فی دینکم غیر الحق کی آیت 77 ہے. کہہ دیجیے اہل کتاب، اپنے دین کے معاملے میں غلوف نہ کرو، ناحق قسم کی باتیں نہ کرو. غلوف ہی کے نتیجے میں انہوں نے اپنے ایک رسول حضرت عیسیٰ کو اللہ کا بیٹا بنا کر اس کی خدائی میں شریک کر لیا، جس طرح یہودیوں نے عزیر کو اللہ کا بیٹا قرار دیا اور لعنت کے مستحق ہو گئے. سورۃ توبہ آیت 30 میں یہ ہم پڑھتے ہیں. تو آج مسلمانوں میں غلوف ہے، ابھی ربیع الاول آئے گا تو دیکھیے گا. ہر سال وقت کے ساتھ بڑھتا جا رہا ہے غلوف. آپ کو پتہ، پہلے کبھی کسی نے یہ سوچا بھی نہیں تھا کہ ربیع الاول کے مہینے میں نبی صلی اللہ علیہ وسلم کا کیک کاٹے. نہیں تھے کبھی کیک کاٹنا سوچا تھا؟ رنگ ڈالنا اور الٹی سیدھی چیزیں کرنا، وہ تو اپنے وقت کے ساتھ کیے ہی ہوگا. آج آپ کو پتہ ہے نبی صلی اللہ علیہ وسلم کا کیک کاٹنے پہ لوگ آ گئے. اور جہالت کی حد ہے، جہالت کی حد ہے کہ وہ نبی جن چیزوں سے روکتے رہ گئے ساری زندگی، آج ان کی سالگرہ کے نام پہ اور ان کے ان سارے کاموں کے نام پہ وہ سارے کام لوگ ربیع الاول میں کرنے لگے. اللہ کے نبی صلی اللہ علیہ وسلم کے معاملے میں بھی لوگوں نے بہت ہی زیادہ غلو کیا. تو اب کون بتائے گا لوگوں کو؟ جو خود پڑھیں گے نا، جو خود سیکھیں گے. تو آپ کا میرا اس وقت یہ پڑھنا اور سیکھنا اور سننا کس لیے بھلا بتائیں گے؟ کہ ہم پہلے اپنے ذہن کلیئر کریں، ذہن کھولیں، اللہ سے دعا کریں کہ اے مالک میرا ذہن کھل جائے، مجھے ضائع نہ کرنا، میں اپنے آپ کو اور دوسروں کو آگ سے بچا سکوں. ٹھیک ہے؟ پھر اسی طرح سے آپ دیکھیے کہ نبی صلی اللہ علیہ وسلم کے ساتھ تو جو غلوف تھا سو تھا، آج کیا ہے؟ آپ کے بچوں کے بچے حضرت فاطمہ، حضرت حسن، حسین، ان کے معاملے میں بھی بہت سارے غلوف ہیں. تو ان ساری چیزوں سے بھی رکنے کے لیے مجھے آپ کو اس کو پڑھنے کی ضرورت ہے انشاءاللہ تعالی. پھر اس کے بعد آگے دیکھیے ساتواں ٹاپک کیا ہے. سورۃ مائدہ میں عیسیٰ علیہ السلام کے حواریوں کا تذکرہ. حواری کون تھے؟ نبی صلی اللہ علیہ وسلم کے صحابی، عیسیٰ علیہ السلام کے حواری تھے. ٹھیک ہے؟ حضرت عیسیٰ علیہ السلام کے حواری مسلمان تھے. ان کے بارے میں دو اہم باتیں آتی ہیں. حواریین نے صاف کہہ دیا، ہم ایمان لے آئے، اے اللہ تو گواہ رہنا ہم مسلمان ہیں. آمنا وشخط بیننا مسلمون، آیت 111. اس سے کیا پتہ چلتا ہے؟ حضرت عیسیٰ کے دور کے جو عیسائی تھے وہ خود کو مسلم کہتے تھے. انہوں نے یہ نہیں کہا، آیت پہ نظر رکھے، آمنا وشخط بیننا عیسائیون، بیننا نصاریون یا نصارہ نہیں کہا. ٹھیک ہے؟ چنانچہ آج کے دور کے عیسائیوں کو بھی اسلام قبول کر لینا چاہیے. حواریین کے لیے حضرت عیسیٰ نے دعا کی اور ان کے لیے آسمان سے المائدہ یعنی دسترخوان نازل کیا گیا، آیت 115. ٹھیک ہے؟ پھر آٹھواں ٹاپک دیکھیں، سورۃ مائدہ میں اقامت تورات اور انجیل کا حکم. سورۃ مائدہ میں اقامت تورات اور انجیل کے حوالے سے دو آیات آئی ہیں. اقامت سے مراد شریعت کے احکام کا نفاذ ہے. واضح؟ اگر نافذ نہیں ہے تو انہیں نافذ کرنا فرض ہے، اور نافذ کرنے کے بعد انہیں نافذ برقرار رکھنا بھی اقامت کے مفہوم میں شامل ہے. آسان لفظوں میں اس کو کیسے سمجھیں گے؟ किसी चीज को इम्प्लीमेंट करना, लागू करना, ये मुराद है। ठीक है, आप यहां अपने स्कूल में रूल्स की एक बुक बना के रख दें, बन गई, फायदा कब होगा? नाफिज होगी, इम्प्लीमेंट होंगे रूल्स, यहाँ कोई जा सकता है या नहीं जा सकता, यहाँ फुला आ सकता है, या आने का वक्त है जाने का, ये रूल्स को इम्प्लीमेंट करना है। आज भी मुसलमानों का हाल यह है कि इस कुरान को तो चूमते चाटते हैं, ये असल में तो लॉ है, लेकिन नाफिज करते हुए डरते हैं। इकामत तौरात तो इंजील के बगैर अहले किताब की कोई असास और बुनियाद नहीं हो सकती। आयत 68 में, आज के यहूद और नसारा तौरात तो इंजील के कानून ही के कायल नहीं, वो भला कुरान के कानून को कैसे तस्लीम कर सकते हैं? यानी आज के नॉन मुस्लिम्स को देखकर ये लगता है इनकी शरीयत में सब जायज़ है, बॉय फ्रेंडशिप, गर्ल फ्रेंडशिप जायज़ है, जिना की तो कोई बुराई नहीं है, हालांकि इनकी किताबों में भी ये जुर्म थे। तो जो अपनी किताबों को नहीं मान रहे, वो दूसरों की कहाँ मानेंगे? फिर अगर अहले किताब इकामते तौरात और इंजील करते, तो अपने ऊपर और नीचे से रिस्क पाते। ये बड़ी प्यारी बात है, आयत 66 में। ये आज भी अगर हम मुसलमान अपने दीन की ये बातें इम्प्लीमेंट करते, करवा लेते, तो पाकिस्तान समेत दूसरे मुसलमान मुल्कों में हालात गैर मुस्लिम मुल्कों की निस्बत बहुत प्यारे होते। आप कहते हैं करें क्या, हम कैसे अपने मुल्कों में इस्लाम नाफिज करें? शाबाश, इस 6 फुट के जिस्म पे आप डाल लें तो 4 सूबों वाले मुल्क में इस्लाम आ जाएगा, और आप अपने अपने मुल्क में इस्लाम लाते हैं तो पूरी दुनिया में आ जाता है। तो फिर मेरा क्या हिस्सा हुआ इसमें, बताइए? मेरा एक सवाल लिखिए, इकामते दीन में मेरा क्या हिस्सा है? फ़र्द की इस्लाह, ख़ानदान की इस्लाह, खुद ही माहौल पूरा बदल जाएगा। और मैं खुद कुछ नहीं कर रही, बैठी हूँ, तो मैं एक हर्डल हूँ, रुकावट हूँ इस्लाम के निफाज में। ठीक है, और इन चीज़ों को ज़रूर समझना चाहिए। फिर इसी तरह से आप देखिए सूरत मायदा का नज़्मे जली, ये क्या है जो शुरू में हमने एक स्ट्रेच में किया था ना, पहले पेज पे नक्शा याद है, 6 बड़े टॉपिक थे, ये बस वो बात वहाँ लिखी थी ना, ये आयतों की सूरत में, यानी उसी की एलेबोरेशन है, उसको बस एक किया गया। इसको एक स्ट्रेच में पढ़ लेते हैं जल्दी से। सूरत मायदा का नज़्मे जली, नज़्मे जली किसको कहते हैं ये भी पता लग गया, फ्लो चार्ट जो था उसको थोड़ा वजाहत से लिखा जा रहा है। सूरत मायदा 6 पैराग्राफों पर मुश्तमिल है, और इसके नज़्म की मंदरजा ज़ेल खसूसियात हैं। पहले, तीसरे और पांचवें पैराग्राफ में तकमील शरीयत के अहकाम दिए गए, और दरमियान में तस्की रखी गई, ये वही बात है जो मैंने आपको शुरू में बताई है। दूसरे और चौथे पैराग्राफ में बनी इसराइल के हवाले से तस्कीर है, यानी 6 पैराग्राफ में ईसाइयों को दावत इस्लाम है। ठीक है, आयत 1 से 11 पहला टॉपिक तकमील शरीयत के काम। अगर आप ये चीज़ें टॉपिक से जाके टैली करेंगे ना, तो नक्शे से टैली हो जाएंगे जो कि शुरू में फर्स्ट पेज पे हमने देखा है। अकूत यानी माहदों यानी एग्रीमेंट्स की पाबंदियों का हुक्म दिया गया, और अहराम की हालत में शिकार को हराम ठहराया गया, अहराम उतारने के बाद शिकार किया जा सकता है, आयत 2 से पता चला। शायरिल्ला और हराम महीनों और जानवरों और हाजियों की हुरमत को पामाल नहीं किया जा सकता, आयत नंबर 2 है। नेकी और तकवा के कामों में तावुन की हिदायत दी गई, और इस मरुदवान में तावुन से रोका गया। सिर्फ इस एक आयत पे अमल कर लें हम मुसलमान, आज कितनी ही गलत चीज़ों में हमारा जाना बैठना, उनको सपोर्ट करना ख़त्म हो जाए, क्योंकि तावनु अलल बिर्री व तकवा वला तावन अलल इस्मी वल उदवान। आज हमारा हाल क्या है, नेकी के कामों में टांगे खींचते हैं, और गुनाहों में कहते हैं क्या करें, मजबूरी है, लोगों को रखना पड़ता है, ख़ानदान है, बिरादरी है। फिर तकबीले दीन की आयत नाजिल की गई, आयत 3 में। वुजू का तरीका, गुसल और तयम्मुम के अहकामात बताए गए, आयत 6 में। मुसलमानों को समेना व अताना का सबक याद रखने और तकवा का पास और लिहाज रखने का हुक्म दिया गया। क़याम अदल के लिए कवाम बनकर क़ियादत का फरीज़ा अंजाम देने की हिदायत दी गई। एदिलू हुआ अक़रबुल तकवा का हुक्म दिया गया, अदल करो ये अदलो इंसाफ से ज़्यादा करीब, आयत नंबर 8। अल्लाह के एहसान का जिक्र किया गया कि इसने रसूलुल्लाह के कत्ल की साजिश को नाकाम बना दिया, फ़कफ़ फ़ायदिया हो मन को, आयत 11। तो सारी आयतों में जमा हुई चीज़ तो क्या समझ आई, तकमील शरीयत के अहकाम है। फिर दूसरा पार्ट देखिए, 12 से 32 तक, दूसरे पैराग्राफ में यहूद और ईसाइयों के खिलाफ फर्द जुर्म है और इनके लिए दरस नसीहत है। यहूदियों के जरायम का जिक्र करते हुए बताया गया कि 12 सरदार, यानी नकीब लफ्ज़ के सरदार, 12 सरदारों को मुकर्रर कर कर उनसे एक मशरूत अहद मिसाक लिया गया था कि अल्लाह की माईत इनके साथ होगी, इस शर्त पर कि वो नमाज और ज़कात का अहतमाम करेंगे, रसूलों पर ईमान लाएंगे, इनकी मदद करेंगे और जिहाद के लिए कर्ज़े हसन के साथ इन्फाक करेंगे, तभी जन्नत अता होगी। आयत 12। लेकिन यहूद ने मिसाक तोड़ दिया, इन पर लानत की गई, इनके दिल सख्त कर दिए गए, उन्होंने मौका महल से आयात इलाही को फेर दिया, अपने हिस्से की नसीहत फरामोश कर दी, आए दिन इनकी खयानत जाहिर होती रहती है। आयत नंबर 13। ईसाइयों के जरायम बयान किए गए कि उन्होंने अपने हिस्से की तालीमात को फरामोश कर दिया। आयत 14। आयात इलाही को छुपाने लगे, अब मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम इन छुपाए हुए अहकाम में से चंद को जाहिर कर रहे हैं, अब अल्लाह की तरफ से नूर और किताब यानी कुरान आ चुका है। आयत 15। हज़रत ईसा को खुदा कहने वाले खलूली, ऐसे लोगों को क्या कहते हैं जो अकीदा है हलूल के कायलों, खलूली, ये भी काफिर हैं। ईसाइयों को साफ साफ बता दिया गया कि अल्लाह ताला अगर ईसा और इनकी वालदा और सारी दुनिया को हलाक करने का इरादा कर ले तो कौन उसे उसके इरादे से रोक सकता है। आयत 17 17। यहूद और नसारा दोनों का ये दावा बातिल है कि वो अल्लाह के बेटे और चहीते हैं, वो भी सब की तरह एक मखलूक हैं, कानून ईमान और अमल के मुताबिक दीगर इंसानों की तरह इन्हें भी जजा सजा मिलेगी। आयत नंबर 18। इसी तरह यहूदियों के जिहाद से फरार के रवैयों पर रोशनी डाली गई कि सिर्फ दो लोगों, रजुलान यानी युशे बिन नून और कालिब बिन योहन्ना ने जिहाद के मुतालबे पर साबित कदमी का मुजाहरा किया, बकिया तमाम बनी इसराइल अमालिका से डर गए और जिहाद से इनकार कर दिया, बल्कि हजरत मूसा से साफ कह दिया तुम और तुम्हारा खुदा दोनों जंग करें, हम यहीं बैठे रहेंगे। फसा बनता व रब्बू का फ़कातिला इन्ना हा होना कायदून। आयत 24। याद है ये आयत? आज हम मुसलमान क्या कहते हैं? अपने काम हम खुद करें, दीन का काम अल्लाह खुद कर लेगा। वही जुमला है कि तू जाके अल्लाह के साथ मिलके ये अपना दीन नाफिज करा, हम तो बैठे इधर अपने काम कर रहे हैं। इस फरारी रवैये के सबब इन्हें 40 साल सहरा नबर्दी की सजा दी गई। सहरा नबर्दी के सहरा में भटकना, और ये सहराए सीना में भटकते रहे। आयत 26। फिर इस सूरत में आदम के दो बेटों का सच्चा किस्सा बयान किया गया, एक लड़के की कुर्बानी कबूल की गई क्योंकि वो मुत्तकी था, दूसरे की कबूल नहीं की गई, दूसरे ने पहले को कत्ल कर दिया। अल्लाह ने कौवा भेजा जिसने उसे भाई की लाश को दफन करने की तदबीर सिखाई। बनी इसराइल पर इसलिए ये बात फ़र्ज कर दी गई कि एक आदमी का नाहक कत्ल गोया पूरी इंसानियत का कत्ल है। आयत 32। अगले पैराग्राफ में इस्लामी रियासत के दुश्मन मुहारबीन का कानून सजा बयान किया गया। आयत 33। तो ये दूसरे पूरे हिस्से से आपको क्या समझ आई बात कि पिछली कौमों ने क्या किया और मुसलमानों को क्या नहीं करना, ठीक है। फिर तीसरा पैराग्राफ था, टोटल 6 थे, उसमें तीसरे पे पहुंच गए हैं। आयत 33 से 50 तक फौजदारी कवानीन यानी क्रिमिनल कोड्स बयान करके तशरीई हाकमियत साबित की गई। अल्लाह रसूल से मुहारबा करने वाले फसादियों को हालात के मुताबिक हुकूमती सवाबदीद पर फांसी, कत्ल, जिलावतनी या मुखालिफ सिमत से पाँव काटने की फौजदारी सजा दी जाएगी। आयत 33। तो क्या पता चला, जो लोग किसी मुल्क में शर फैलाते हैं, फसाद करते हैं, जैसे हाईजैकिंग है, अब कोई जहाज़ को हाईजैक करे 200-300 मुसाफिरों की जान खतरे में डाल के, तो उनको इन 4 में से कोई भी सजा हुकूमत दे सकती है। उनको फांसी पे हैंग किया जा सकता है, कत्ल किया जा सकता है, मुल्क से निकाला जा सकता है या हाथ पांव काटे जा सकते हैं। चोरी की सजा में मर्द हो या औरत हाथ काटा जाएगा। फक्त वीदिया हुमा। आयत 38। अल्लाह की तशरीह हाकमियत के बारे में यहूदियों और ईसाइयों के रवैये बयान किए गए। वो आयात इलाही की तहरीफ करके अपनी ख्वाहिशात नफ्स के मुताबिक फैसले करना चाहते हैं, इनके लिए दुनिया और आखरत का अजाब है। आयत 41। रसूलुल्लाह को मानजल्लाह के मुताबिक अदल के सब फैसलों का हुक्म दिया गया। तौरात के कानून क़िसास का जिक्र करके शिर्क फित तहकीम के मुर्तकिब अफराद को काफिर, जालिम और फासिक कहा गया। अब समझ आए शिर्क फित तहकीम क्या है? यहूद ने नहीं किया अल्लाह का दीन नाफिज, नसारा ने नहीं किया, और आज अगर मुसलमान नहीं करते तो ये शिर्क फिल हुक्म, यानी तहकीम को दूसरे नाम में हुक्म भी लिख लें, शिर्क फिल हुक्म। کہ اللہ کے حکم کے بیچ میں شرک کرنا. وَمَلَّمْ يَحْكُمْ بِمَانْزَلَ اللَّهُ فَأُولَئِكَ هُمُ الْكَافِرُونَ الظَّالِمُونَ الْفَاسِقُونَ. تین لفظ آئے ہیں مختلف آیتوں کے اینڈ پہ. رسول اللہ کو اہل کتاب کی خواہشات نفس کے مطابق فیصلہ کرنے اور یہودیوں کے دباؤ میں آنے سے روکا گیا. وَلَا تَتَّبِعْ أَهْوَاهُمْ آیت 48. تو بیسیکلی آیت 44, 45 اور 47 میں یہ بات ثابت کر دی کہ حکم اللہ کا ہی نافذ ہوگا. آج کتنے حافظ قرآن کیوں نہ ہوں, آج کتنے بھی عالم دین کیوں نہ ہو, اگر دین نافذ نہیں ہو رہا تو اللہ ہم سے خوش نہیں ہے. ٹھیک ہے, پھر اس کے بعد چوتھا ٹاپک کیا تھا, آیت 51 سے 86. فورتھ ٹاپک, یہود اور عیسائیوں کے جرائم بیان کر کے مسلمانوں کو ہدایات دی گئیں. کیا ہدایات تھی؟ نمبر ایک, مسلمانوں کو یہود و نصارہ کو سرپرست یعنی اولیاء نہیں بنانا چاہیے, آیت 51. مسلمانوں کو ارتداد, ارتداد کیا ہوتا ہے؟ دین چھوڑ دینا, ارتداد سے بچنے کی ہدایت, ورنہ اللہ دوسری قوم اٹھا سکتا ہے. اور سچے مسلمانوں کی 6 صفات, آپ اس کے اوپر ہوم ورک کریں, یہ آیت آپ نے دوبارہ پڑھنی ہے. اور یہ ہیں وہ 6 صفات جو آپ نے میں نے اپنے اندر ڈھونڈنے ہیں. آیت کیا ہے؟ 56. یعنی اگر آپ اس سیریز میں آیت 56 کی تفسیر سن لیں جا کر دوبارہ, کسی سیٹ سے بھی سن لیں ڈیٹیل سے, تو ایک ریمائنڈر ہے. کیونکہ ماشاءاللہ آپ اب دیکھیں ایڈوانس لیول پہ پہنچ گئے, کتنے سال سے قرآن ہے. چلیے ہم اپنے اندر ڈھونڈتے ہیں. پہلی صفت, اللہ ان سے محبت کرتا ہے. اپنے آپ سے پوچھئے کیا اللہ مجھ سے محبت کرتا ہے. پھر دوسری, وہ اللہ سے محبت کرتے ہیں, پوچھئے کیا آپ اللہ سے محبت کرتی ہیں. تیسری بات, مسلمانوں کے لیے نرم ہوتے ہیں, یعنی مسلم چاہے غیر عقیدے کا بھی ہو, آپ سے نہیں بھی ملتا پھر بھی مسلم تو ہے نا. اور کافروں کے لیے سخت ہوتے ہیں عقائد میں, نظریات میں, ان کی باتیں ماننے میں. اللہ کی راہ میں جہاد کرتے ہیں, مراجد و جوہد, محنت, وقت اور حالات کے مطابق اسلام کو فائدہ دیتے ہیں. کسی ملامت کرنے والے کی ملامت سے نہیں ڈرتے, وہ کون ہوتے ہیں؟ اپنے. یہ کیا کر لیا, یہ کیا ہو لیا, اب یہ کر لو, آپ کو اپنے مشورے دیں گے. اب کیا کرنا ہے, اور پڑھنا ہے ابھی, چلو بیٹھو گھر, بڑوں کی خدمت کرو, چھوٹوں سے پیار کرو, کھانے پکاؤ. آج یقین کیجئے ہمیں دوسرے نہیں روکتے, دوسرے اب مایوس ہو گئے ہم سے, لیکن ہمارے اپنے پیارے ہمارے اس دین کے کام کے رستے میں رکاوٹیں ڈالتے ہیں. اور مسلمانوں کے 3 سرپرست یعنی ولی کون ہیں؟ اللہ, رسول اور مومنین ہوتے ہیں. اور یہی اللہ کی پارٹی یعنی حزب اللہ جو غالب ہو کرے گی. تو آیت 56 کی روشنی میں آپ نے میں نے خود کو دیکھنا. مجھے اس میں سب سے زیادہ جو مسلمانوں میں کمزور چیز ہے نا, وہ تخافون لومت اللائم میں کمی ہے. لوگوں کی باتوں کے ڈر سے غلط کام کر جاتے ہیں. کیا میں غلط کہہ رہی ہوں کہ صحیح؟ کمی ڈھونڈیں گے تو اس میں دکھے گی. ابھی تک ہمیں اللہ کو راضی کرنے کے لیے لوگوں کو ناراض کرنا نہیں آیا. اور واللہ ہی آپ اللہ کو راضی کریں, لوگ ناراض نہیں ہوں گے. اور آپ لوگوں کو راضی کرنے چاہیں اور اللہ کو ناراض کریں, لوگ کبھی خوش نہیں ہوں گے آپ سے. اللہ میں یہ جرت دے دیں. سبحان اللہ. پھر مسلمانوں کو اہل کتاب اور کافروں کو ولی بنانے سے روک دیا گیا جو دین کا مذاق اڑاتے ہیں, آیت 57 اور 58 ہے. پھر یہودیوں کے جرائم بیان کر کے ان سے مجادلہ کیا گیا, انہیں اسلام کی دعوت دی گئی. اہل کتاب سے پوچھا گیا کہ کیا ان کی مسلمانوں سے دشمنی کی وجہ صرف اللہ اور تمام کتابوں پر ایمان ہے, آیت 59. یہودیوں کو بندر اور سور بنا کر ان پر لعنت کیے جانے کی وجہ ان کی نافرمانی تھی, آیت 60. یہودی اسم اور عدوان اور حرام خوری کے مرتکب, آیت 62. یہودیوں کے علماء اور درویش بھی ان کے لیڈروں کی حرام خوری پر انہیں نہیں روکا کرتے تھے, آیت 63. یہودی ید اللہ ہی مغلولتن کہتے, آیت 64. طغیانم و کفر سے کام لیتے, آیت 64. فسادی یہود جنگ کی آگ بھڑکاتے ہیں, آیت 64. یہود خواہش نفس سے کام لیتے تھے اور بعض رسولوں کو جھٹلاتے اور بعض کو قتل کرتے, آیت 70. اور اہل کتاب کو بلا خوف و خطر دعوت دینے کی ہدایت تھی. رسول اللہ کو بلا خوف و خطر کسی دباؤ میں آئے بغیر مانزل اللہ کی تبلیغ کا حکم دیا گیا. مکمل تبلیغ نہ کرنے کا مطلب رسالت کی ذمہ داری ادا نہ کرنا ہے. رسول اللہ کو تسلی دی گئی کہ اللہ تعالیٰ آپ کی حفاظت کرے گا, آیت 67. واللہ یعصمک من الناس. آج کیوں لوگ پریشان ہیں کہ لوگ نبی کے خاکے بنا دیں گے, کارٹون بنا دیں گے, ہے نا واللہ یعصمک من الناس. تو بس پھر اس طرح عیسائیوں کے خلاف فرد جرم اور ان سے مجادلہ. عیسائیوں کے ایک فرقے کے عقیدہ حلول کو کفر قرار دیا گیا, جو اللہ کی ذات کے حضرت عیسیٰ کے گوشت پوست کے جسم میں حلول کے قائل تھے, آیت 17 اور 72. انہیں صاف بتا دیا گیا کہ خود حضرت عیسیٰ نے توحید کی دعوت دی اور اعلان کر دیا تھا, اور مشرک کے لیے جنت حرام ہے اور دوزخی وہ دوزخی ہوگا. عیسائیوں کے دوسرے فرقے کے عقیدہ تثلیث کو کفر قرار دیا گیا, جو تین خداؤں کے مجموعے کو خدائی کا مرکز اور محور سمجھتے تھے اور اللہ کا تینوں میں کا تیسرا کہتے تھے, آیت 73. عیسائیوں کو دعوت توبہ استغفار دی گئی کہ وہ شرک چھوڑ کر توحید اختیار کریں, افلا یتوبون الی اللہ و یستغفرونہ, آیت 74. اور حضرت عیسیٰ اور مریم کی بشریت پر دلیل پیش کی گئی کہ وہ کھاتے پیتے تھے, آیت 75. عیسائیوں کو غلوب اور مبالغہ آمیزی سے منع کیا گیا, لا تغلو فی دینکم غیر الحق, آیت 77. یہود پر تنقید کی گئی کہ انہوں نے نہی عن المنکر یعنی برائیوں سے روکنے کا کام چھوڑ دیا تھا, آیت 79. یہ آیت کا نمبر بھی نوٹ کیا جا سکتا ہے, کیونکہ اکثر یہ کوٹ کیا جاتا ہے کہ کسی معاشرے میں جب دین والے برائیوں پہ تنقید چھوڑ دیں تو اللہ کا عذاب آتا ہے, اور یہ آیت بہت اہم ہے. اسی طرح حضرت داؤد اور عیسیٰ نے بھی یہود پر لعنت کی, آیت 78. مسلمانوں کے شدید ترین دشمن یہود اور مشرکین ہیں, مودت کے اعتبار سے مسلمانوں کے قریب ترین نصارا ہیں جو تکبر نہیں کرتے, ان میں قسیسین اور رہبان ہیں, آیت 82. کہاں ہے یہ آیت, یاد ہے؟ چھٹے پارے کی آخری آیت. اور میں چند دن پہلے اس آیت کے بارے میں سن رہی تھی, ایک شخص جو پہلے غیر مسلم تھے پھر وہ مسلمان ہوئے, وہ کہتے ہیں میرے اسلام میں آنے کی یا بلانے کی جو ریزن بنی وہ یہ آیت ہے, اور وہ یہودی ہے. وہ کہتے ہیں یہ آیت اتنی سچی ہے. میں نے جب اس آیت کو پڑھا تو میں اس پہ غور کرتا رہا کہ اللہ نے یہ بات کہی ہے, یہ کتنی سچی بات ہے, اور بالآخر پھر وہ مسلمان ہو گئے. اسی طرح اچھے عیسائیوں کی صفات بیان کی گئی جو مسلمان ہو جاتے ہیں, قرآن سن کر روتے ہیں اور کہتے ہیں کہ ہم ایمان لے آئے, ہمارا نام شہادت دینے والوں میں لکھا جائے, ربنا آمنا فاکتبنا مع الشاہدین, آیت 83. یہ کہاں ہے آیت جی؟ ساتویں پارے کی پہلی آیت ہے. تو کیا پتہ چلا کہ اللہ تعالیٰ نے یہ سارا کچھ اس میں تذکرہ کر دیا. پھر اس کے بعد تھوڑا سا ہمارا آخری کا جو ٹاپک ہے, پانچواں ٹاپک کیا تھا اس سورت کا, آیت 87 سے 108, مشرکین مکہ سے مجادلہ کیا گیا اور متفرق احکام شریعت تھے وہ کیا تھے. آیت 89 میں مسلمانوں کو پاک چیزیں یعنی طیبات کو حرام ٹھہرا لینے کی ممانعت کی گئی, یعنی جیسے حرام کو حلال نہیں کر سکتے نا تو حلال کو حرام بھی نہیں کر سکتے, آیت 87. غیر شعوری قسموں پر پکڑ نہیں ہوگی بلکہ شعوری قسموں پر پکڑ ہوگی, اس لیے شعوری قسموں کا کفارہ لازم ٹھہرایا گیا. 10 مسکینوں کو کھانا یا کپڑے دینے ہوں گے یا ایک غلام آزاد کرنا ہوگا, یہ ممکن نہ ہو تو 3 روزے رکھنے ہوں گے. شراب جوئے آستانوں اور 500 کے تیروں کو شیطان کے اعمال کی گندگی قرار دے کر حرام ٹھہرایا گیا. شراب کی حرمت کا قطعی حکم نازل کیا گیا, فاجتنبوہ لعلکم تفلحون, آیت 90. اس سے پہلے سورت بقرہ کی آیات 219 اور سورت نساء 43 میں جو تدریج کیا ہوتا ہے, گریجولی احکامات دیے گئے, وہ منسوخ قرار دیے گئے. پتہ ہے نا کہ شراب 3 حصوں میں حرام ہوئی تھی, تو اس سورت میں حتمی آیت ہے, ٹھیک ہے. اسی طرح احرام کی حالت میں خشکی کے شکار کو حرام ٹھہرایا گیا, اور جان بوجھ کر اس حالت میں شکار کرنے والے کے لیے کفارہ تجویز کیا گیا, البتہ سمندری شکار کی اجازت دی گئی, آیت 96. حج اور عمرہ کرنے والوں کو خانہ کعبہ, قربانی کے جانوروں اور احرام کی پابندیوں کے سلسلے میں خوف الہی کو پیش نظر رکھنے کی تاکید کی گئی, آیت 97 سے 100. مشرکین کے جرائم اور ان سے مجادلہ, مشرکین کے خود ساختہ حلال و حرام پر گرفت کرتے ہوئے صاف صاف بتایا گیا کہ اللہ نے نہ تو بحیرہ نہ تو صائبہ نہ وسیلہ نہ حام کو مشروع کیا, یہ وہ اونٹنیاں اور اونٹ تھے جنہیں مختلف وجوہات کی بنا پر مشرکین نے مقدس ٹھہرا کر ان کی سواری کو اپنے اوپر حرام ٹھہرا لیا تھا, آیت 103. بات سمجھ گئے؟ آج ہمارے کلچر میں بھی بہت ساری چیزیں اپنی مرضی سے حلال حرام کی کر دی جاتی ہیں. مشرقین کی وہم پرستی یعنی اوہام پرستی کا رد کر کے ما وجدنا علیہ آبا انا ومان ضل اللہ کے فرق کی وضاحت کی گئی, آیت 104 میں, اور باپ داتا کی اندھی تقلید کی بجائے وحی کی پیروی کرنی چاہیے, اور پھر آخر میں وصیت کے احکامات اور متعلقہ قانون شہادت کے احکام بیان کیے گئے, آیت 106 سے 108 میں. और आखिरी हिस्सा फिर छठा टॉपिक आयत 109 से 120 ईसाइयों को दावत तौहीद दी गई। उस दिन क़यामत के मनाजर पेश करके अल्लाह ताला और हज़रत ईसा के दरमियान मुकालमा नकल किया गया। हज़रत ईसा के मौजज़ात नकल करके ईसाइयों को क़यामत के अज़ाब से डराया गया। आयत 109 अल्लाह ताला के हज़रत ईसा पर उस एहसान का जिक्र किया गया जब यहूद ने इन्हें कत्ल करना चाहा और इनकी दावत को खुला जादू करार दिया। अल्लाह ताला ने हज़रत ईसा को यहूद से बचा लिया। वइस कफफ तु बनी इसराइल अनका। आयत 110 हज़रत ईसा के हवारियों की तरफ से दस्तरखान यानी माइदा का मुतालबा किया गया। अल्लाह ताला ने उनकी ये फरमाइश मौजज़े के तौर पर पूरी कर दी गई। आयत 112 से 115 फिर आयत 73 के हुक्म इन्नल्लाह सालिसु सलासा अल्लाह तीन खुदाओं के मजमूए में से तीसरा है। इसकी तफसील बयान करके अकीदा तसलीस यानी ट्रिनिटी की मुकर्रर कहती है बार बार तरदीद की गई। क़्यामत के दिन अल्लाह ताला हज़रत ईसा से पूछेगा क्या तुमने लोगों से कहा था कि मेरे अलावा दो और खुदा यानी इलाहैन बना लो। हज़रत ईसा इतराफ़ करेंगे मैंने तो यही हुक्म दिया था ने वदुल्लाह रब्बी व रब्बकुम अल्लाह ही की इबादत करो वही मेरा रब भी है और तुम लोगों का भी। आखिर में ईसाइयों को बताया गया कि क़्यामत के दिन तौहीद परस्त सच्चे लोगों को तौहीद की सच्चाई फ़ायदा देगी। यौम यन्फ़ सादिकीन सिद्क़हुम और मुवहिदीन जन्नत में दाखिल किए जाएंगे। क्या पता चला क़्यामत का दिन सच का दिन है। तो ये थी सूरत माईदा। मरकज़ी मज़मून फिर क्या निकला? आखिरी रसूल मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पर नाजिल करदा हतमी शरीयत के अहकाम पर दो रंगी और मुनाफ़क़त के बग़ैर सिद्क़ के दिल से अमल दरामद के लिए उम्मत मुस्लिमा का यहूदियों और ईसाइयों के अकायद और तर्ज अमल से वाकिफ़ होकर इससे रुकना ज़रूरी है और इस्लामी शरीयत यानी अक़ूद और माहदों की पाबंदी का नाम है। इसमें अकीदे इबादत मामलात मुआशरत अखलाकियात के अलावा फ़ौजदारी कवानीन भी शामिल हैं और इस्लाम में सेकुलरिज्म की कोई गुंजाइश नहीं। तो ये थी सूरत माईदा एक नज़र में। थोड़ी सी मुबहम थी, मुझे अंदाज़ा है कि ये सूरत वैसे भी मुश्किल है। आज इसका ख़ुलासा भी थोड़ा सा आपको ड्राई लगा होगा, लेकिन कोई बात नहीं, खुश्क चीज़ें भी चाहिए होती हैं दूसरे की तरह। आगे सूरत नाम, फिर सूरह आराफ, फिर ख़ास तौर पर सूरह अनफाल और तौबा को जब आप एक स्ट्रेच में सुनेंगे तो इंशाल्लाह मुझे उम्मीद है कि आपको बहुत फ़ायदा होगा। सुबहानक अल्लाहुम्मा व बिहम्दिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तग़फिरुका व अतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाह।